यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। महाशिवरात्रि पर्वका अवसरमा 7 लाख भन्दा बढ़ी भक्तजनबाट पशुपतिनाथको दर्शन। जलवायु परिवर्तनले नेपाललाई पारेको असरबारे परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउबाद्वारा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण। युरोपेली उड्डयन सुरक्षा एजेन्सीद्वारा नेपालको उड्डयन क्षेत्रको स्थलगत अध्ययन तथा अनुगमन। रौतहटका विभिन्न स्थानमा प्रक्रिया पूरा नगरी खुलेका औषधि पसलमा औषधि व्यवस्था विभागको सीलबन्दी। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नयाँ गोल्ड कार्ड आवासीय अनुमति 50 लाख अमेरिकी डलरमा बिक्री गर्ने योजना सार्वजनिक।
हरेक दिनको लागि सबै पाक यही पाए, जहाँ जाउँ कनेक्टेड रहोस्, इन्टरनेटमा सब गर्नुस्,
डेटा भोइस एसएमएस
सबै यसबाट नै पाउनुस्।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14#15# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। महाशिवरात्रि पर्वका अवसरमा 7 लाख भन्दा बढ़ी भक्तजनले पशुपतिनाथको दर्शन तथा अवलोकन गरेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोषका सदस्य सचिव मिलन कुमार थापाले हिजो बिहान 2 बजे पशुपतिनाथ मन्दिरका ढोका खोलेपछि राति 10 बजेसम्ममा नेपाल भारत सहित विभिन्न देशका श्रद्धालुले मन्दिरको दर्शन गरेको बताउनुभयो। महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्नुभयो। पशुपतिनाथ मूल मन्दिरभित्र दर्शन विधि अनुसार परिक्रमा गर्नुभई राष्ट्रपति पौडेलले मन्दिरमा पूजा आराधना र दर्शन गर्नुभएको थियो। राष्ट्रपति पौडेललाई पशुपतिनाथका मूल अर्चक गणेश भट्टले फूल प्रसाद लगाइदिनु भएको थियो। राष्ट्रपति पौडेलका साथमा प्रथम महिला सविता पौडेल पनि हुनुहुन्थ्यो। राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको 262 वार्षिकोत्सवको अवसरमा सैनिक मंच टुरीखेलमा आयोजित बढ़ाई तथा सैनिक कला प्रदर्शनी समारोहमा सहभागी हुनुभयो। नेपाली सेनाद्वारा आयोजित समारोहमा सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो। समारोहमा नेपाली सेनाले सैनिक मंचमा मार्च पास्ट हेलिकप्टरबाट पुष्प गुच्छा अर्पण गर्नुका साथै राइफल र तोपबाट महाशिवरात्रि बढ़ाई तथा कवाज प्रस्तुत गरेको थियो। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउबा र स्पेनका विदेश मन्त्री जोसे म्यानुअल अलबारेस बुएनोबीच जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्र संघीय मानवाधिकार परिषदको 58 उच्च स्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका उहाँहरूबीच हिजो साइडलाइन भेटवार्ता भएको हो। भेटमा मन्त्री डाक्टर देउबाले जलवायु परिवर्तनले नेपाललाई परेको असरबारे नेपालले अन्तर्राष्ट्रिय मंचहरूमा न्यायका लागि वकालत गरिरहेकाले त्यसमा स्पेनको सहयोगका लागि अपील गर्नुभयो। डाक्टर देउबाले नेपालले संयुक्त राष्ट्र संघको सन् 2027 2029 लागि मानवाधिकार परिषदको सदस्यमा उम्मेद्वारी घोषणा गरिसकेको र 2029 लागि आर्थिक तथा सामाजिक परिषद एवं सन् 2037 लागि सुरक्षा परिषदको अस्थायी सदस्यमा उम्मेद्वारी दिने भएकाले त्यसमा सहयोगका लागि स्पेन सरकारलाई आग्रह गर्नुभयो। मन्त्री डाक्टर देउबाले हिजै स्लोभाकियाका विदेश मन्त्री जुरज ब्लानरसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुभयो। त्यसक्रममा वहाँले नेपाल स्लोभाकिया बीचको आपसी सम्बन्धका साथै नेपालले संयुक्त राष्ट्र संघमा दिएको उम्मेद्वारी र जलवायु परिवर्तनको असरका क्षेत्रमा नेपालले उठाउँदै आएका विषयवस्तुहरूका बारेमा कुराकानी गर्नुभएको थियो। त्यसै गरी हिजै मन्त्री डाक्टर देउबासँग मेक्सिकोका अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवाधिकार सम्बन्धी उपमन्त्री एन्ड्रिक जेभियर ओज मटिनाजले पनि भेट गर्नुभयो। त्यस अवसरमा उहाँहरू बीच नेपाल मेक्सिको सम्बन्धका विविध पक्ष र आगामी दिनमा गर्न सकिने सहकार्यका बारेमा कुराकानी भएको थियो। यसै गरी परराष्ट्र मन्त्री डाक्टर राणाले संयुक्त राष्ट्र संघीय मानवाधिकार उच्च आयुक्त भल्कर टकसँग पनि जेनेभामा भेटवार्ता गर्नुभएको छ। भेटमा मन्त्री डाक्टर राणाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न संक्रमणकालीन न्याय सम्बन्धी कानूनको निर्माण गरेर नेपाल सरकार तदारूकताका साथ अघि बढ़ेको जानकारी दिँदै संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। युरोपेली उड्डयन सुरक्षा एजेन्सी ईएएसए को प्राविधिक टोलीले सन् 2013 युरोपेली संघ ईयूको कालो सूचीमा रहेको नेपालबारे स्थलगत अध्ययन तथा अनुगमन गरेको छ। आइतबार नेपाल आइपुगेको ईएएसए को प्राविधिक टोलीले नेपाल नागरिक उड्डयन प्राधिकरणसँगै नेपाल वायुसेवा निगम र श्री एयरलाइन्सले गरेका सुधार र कार्यान्वयनबारे अध्ययन गरेको हो। टोलीले प्राधिकरणसँगै दुईवटा वायुयान कम्पनीमाथि यसअघि उठाएको प्रश्न र त्यसको परिपालना दरको समेत निरीक्षण गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो। अहिलेको निरीक्षणका आधारमा नेपाललाई ईयूको कालो सूचीबाट हटाउने बारे निर्णय नगरे पनि आगामी अडिट र मार्चमा बस्ने एआरसी सेफ्टी कमिटिको समीक्षा बैठकमा नेपालबारे छलफल हुने उहाँले बताउनुभयो। काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिश प्रक्रिया यथाशीघ्र टुंग्याउन विश्वविद्यालयका पदाधिकारीहरूले उपकुलपति खोज तथा सिफारिश समितिको ध्यानाकर्षण गर्नुभएको छ। विश्वविद्यालयका 13 जना पदाधिकारीले संयुक्त रूपमा पत्र पठाउँदै विश्वविद्यालयको उपकुलपति सिफारिश प्रक्रिया यथाशीघ्र टुंग्याउन ध्यानाकर्षण गर्नुभएको हो। उपकुलपति सिफारिशमा ढिलाइ हुँदा समितिको कार्यक्षमता एवं निष्पक्षतामाथि समेत प्रश्न उठ्न थालेकाले प्रक्रिया यथाशीघ्र टुंग्याउनु पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ। उपकुलपति छनौटका लागि बनाइएका कार्यविधि तथा मापदण्डका आधारमा 3 जनाको नाम कुलपति समक्ष सिफारिश हुने विश्वास पनि व्यक्त गरिएको छ। रौतहटको विभिन्न स्थानमा प्रक्रिया पूरा नगरी खुलेका औषधि पसल बन्द गरिएको छ। औषधि व्यवस्था विभाग शाखा कार्यालय पर्सा वीरगंजबाट खटिएको टोलीले अनुगमन गर्ने क्रममा दर्ता प्रक्रिया पूरा नगरी खुलेका रौतहटका 5 वटा औषधि पसलमा ताला लगाएको शाखा प्रमुख अरविन्द बानियाले जानकारी दिनुभयो। फार्मेसी संचालकलाई औषधि व्यवस्था ऐन 2035 बमोजिम कार्यवाही हुने उहाँले बताउनुभयो। कास्कीको अन्नपूर्ण गाउँपालिकामा 1500 को आधारभूत अस्पताल भवन निर्माण भएको वर्ष दिन भइसक्दा पनि अझै सञ्चालन हुन सकेको छैन। 18 करोड़ रूपियाँको लागतमा निर्माण भएको अस्पतालमा 3 जना मेडिकल अधिकृत सहित 20 जनाको दरबन्दी तोकिए पनि जनशक्ति र उपकरण अभावमा सञ्चालनको योजना अन्यलमा परेको गाउँपालिकाका स्वास्थ्य संयोजक ऋषिराम पौडेलले बताउनुभयो। गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले सरकारले करोड़ौं खर्च गरेर बनाएका आधारभूत अस्पताल भवनलाई अलपत्र पर्न दिन नहुने उल्लेख गर्नुहुँदै अस्पताल सञ्चालनका लागि प्रदेश र संघ सरकारसँग सहयोगका लागि पहल भइरहेको बताउनुभयो। गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले स्रोत साधनले भ्याएसम्म आधारभूत अस्पतालहरूलाई जनशक्ति उपकरण र व्यवस्थापकीय सहयोग गर्न प्रदेश सरकार तयार रहेको र प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीसँग पनि कुराकानी भएको बताउनुभयो। स्वास्थ्य मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा 74 आधारभूत अस्पताल घोषणा भएकामा 35 वटा सञ्चालनमा रहेको र 9 वटा अस्पतालका भवन बने पनि सेवा शुरू हुन सकेको छैन। यसै गरी 17 अस्पताल भवन निर्माणाधीन अवस्थामा छन् भने 5 वटा अस्पताल निर्माण शुरू भई अलपत्र अवस्थामा रहेका छन्। स्वास्थ्य सेवा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सर्वसुलभ स्वास्थ्य सेवा निरोगी नेपाल हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ आज स्वास्थ्य सेवा दिवस मनाउन लागिएको हो। स्वास्थ्य ऐन 2053 जारी भएको दिन फागुन 15 गतेलाई आधार मानेर सरकारले 2069 सालदेखि यो दिवस मनाउन थालेको हो। कञ्चनपुरमा मकै र उखु खेती लगाउने समयमा मलको अभाव देखिएको छ। कञ्चनपुरको कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा मल छ, तर सरकारी नीतिका कारण किसानहरूले मल पाउन सकिरहेका छैनन्। कञ्चनपुरबाट संवाददाता हरीश चन्द्र बागको रिपोर्ट।
यो समय उखु र मकै खेतीको महत्वपूर्ण सिजन हो। उखु र मकै खेती बढ़ी गरिने कञ्चनपुरका दक्षिणी र पूर्वी भूभागहरूका किसानको खेत तयारी अवस्थामा छ, तर रासायनिक मल नपाउँदा खेती लगाउने किसान अलमलमा परेका छन्। कञ्चनपुरको बेलौरीका किसान इन्दिरा चौधरी:
मलको के कुरा गर्नु, गन्ना लगाउने समय भयो, नेपालको मलै पाइरहेको छैन, कम्पनीले नै नपठाएको हो कि हाम्रो कमी कमजोरी हो।
कञ्चनपुरका किसान जहिले पनि मल अभावको चपेटामा पर्ने गरेका छन्। सरकारको अव्यवस्थित वितरण प्रणालीले किसान थप समस्यामा पर्छन्। कतिपय किसान महँगो मूल्य तिरेर भारतबाट अवैध रूपमा भित्राइएको मल प्रयोग गर्न बाध्य छन्। कञ्चनपुरको बेलौरीकै किसानद्वय जित बहादुर चौधरी र मालिका बडायक:
नपाए इन्डियाबाट ल्याउनु पर्छ, जहाँबाट भए पनि मल त हाल्नै पर्यो, महँगो भए पनि ल्याउनु पर्छ।
जाथे बजार मिलेन कि आज मल नैया कलाईको करके वो हमें एक दुई दिन फिर लेट हो जाते, फिर हम इंडिया से लाके लगाते हैं, कभी पुलिस पकड़ लेते हैं नेपाली कभी इंडियन, आफत्ता है।
उखु र मकै खेती गर्न मल नभेटिएपछि किसान चिन्तित छन्। तर मल उपलब्ध गराउने सरकारी निकाय कृषि सामग्री कम्पनी लिमिटेडको महेन्द्रनगर स्थित सरकारी गोदाममा भने मल थुप्रिएको छ। कम्पनीका अनुसार जिल्लामा आउने मलको 8-13% दरले स्थानीय तहहरूमा वितरण हुन्छ। अहिले गोदाममा रहेको मल सदरमुकाम आसपासका पालिकाहरूको कोटा हो, जहाँ मकै र उखु खेती निकै कम मात्र हुन्छ। तर कम्पनीका अधिकारीहरू त्यो कोटा अन्यत्र पठाउने अधिकार आफूसँग नभएको भन्दै पन्छिने गरेका छन्। कृषि सामग्री कम्पनी लिमिटेड कञ्चनपुरका कार्यालय प्रमुख सुन्दर केसी:
हाम्रो गोदाममा 1510 मेट्रिक टन युरिया, 995.15 मेट्रिक टन डिएपी मौजात रहेको छ। माघमा चाहिँ पछिल्लो कोटा आएको थियो डिएपीको, विशेष गरी अहिले उखु खेती गर्ने किसानहरूको लागि चाहिँ डिएपी चाहिनु पर्ने र डिएपी पालिका वाइज छुट्टिएर उतैबाट आउने भएको हुनाले अरू पालिकाको दिन नमिल्ने, अर्को पालिकाहरूलाई छुट्याएको मलले कतै कतै नपुगेको अवस्था देखिएको छ। निर्देशिकाले 120 दिनसम्म त इष्ट गर्न मिल्ने नै व्यवस्था गरेको छ। त्यसपछि फरको रूपमा रह्यो भने हामीले वितरण गर्न सक्ने भयौँ, त्यहाँ बेलासम्म चाहिँ हामीले अरू पालिकाको त्यतातिर चाहिँ दिन नसक्ने भए हुनाले हाम्रो गोदाममा मल देखिने कुनै कुनै ठाउँमा चाहिँ किसानहरूले मल नपाउने अवस्था विद्यमान रहेको छ।
किसानहरूको माग रहेको क्षेत्रमै मल नपठाएर अहिले आवश्यकता नभएका ठाउँका लागि मल मौजदात राख्नु कतिको न्यायोचित हो? खेतीयोग्य जमिन र सिजन अनुसार मल वितरण गर्नुपर्ने हो। वैज्ञानिक प्रणाली लागू नभएसम्म यो समस्या दोहोरिरहनेछ। हरीश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
मुगलिन मलेखु सड़क खण्डमा कालो पत्रे शुरू भएको छ। सड़क विस्तारका क्रममा रहेको मलेखु बेनीघाट मुगलिन क्षेत्रमा कालो पत्रे गर्न थालिएको नागढुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले जानकारी दिनुभयो। गुल्मीमा यस वर्ष 24 करोड़ रूपियाँ भन्दा बढ़ीको सुन्तला उत्पादन भएको छ। जिल्लामा यस वर्ष 24 करोड़ 50 लाख रूपियाँ बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ। गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिनुभयो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले नेपाल भारत सम्बन्ध सुदृढ़ गर्न र साझा अवसरको लाभ लिन सहकार्य आवश्यक रहने बताउनु भएको छ। भारतको नयाँ दिल्लीमा आयोजित नेपाल भारत सम्बन्ध, छिमेकी, कूटनीति र बुद्धका उपदेशको सान्दर्भिकता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सभापति यादवले भारतबाट नेपालमा जलविद्युत उद्योग र पर्यटन क्षेत्रमा लगानी बढ़ाउन र त्रिपक्षीय ऊर्जा सम्झौताले क्षेत्रीय सहकार्यको ढोका खोलेको बताउनुभयो। भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले आगामी 3 वर्षभित्रमा भूमिहीन सुकुम्बासीको समस्या समाधान गरिने बताउनु भएको छ। तनहुँको बन्दीपुरमा आयोजित अभिमुखीकरण कार्यक्रममा अध्यक्ष रिजालले विक्रम सम्बत 2084 असोजभित्र नेपालका सबै भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हुने बताउनुभयो। उहाँले जनताका समस्या जनप्रतिनिधिलाई थाहा हुने भए आयोगको कामलाई प्रभावकारी बनाउन जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ गोल्ड कार्ड आवासीय अनुमति 50 लाख अमेरिकी डलरमा बिक्री गर्ने योजना सार्वजनिक गर्नुभएको छ। ट्रम्पले परम्परागत ग्रीन कार्डको उच्च मूल्यको संस्करण, नयाँ भिसाको बिक्रीले रोजगारी सिर्जना गर्ने र अमेरिकी राष्ट्रिय घाटा कम गर्न प्रयोग गर्न सकिने बताउनु भएको छ। आफ्नो दोस्रो कार्यकालको पहिलो प्राथमिकतामा लाखौं गैर कानूनी आप्रवासीलाई देश निकाला गरेका राष्ट्रपति ट्रम्पले नयाँ कार्ड अत्याधुनिक मूल्यवान अमेरिकी नागरिकताको मार्ग हुने बताउनु भएको छ। करिब दुई हप्ताभित्र कार्डको बिक्री शुरू हुने ट्रम्पले बताउनुभयो। रूसका विदेश मन्त्री सर्गेई लाभ्रोभले रूसी र अमेरिकी कूटनीतिज्ञहरू आज इस्तानबुलमा आफ्ना दूतावासहरूसँग सम्बन्धित मुद्दाहरू समाधान गर्न भेट गर्ने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गर्दै 3 वर्षभन्दा बढ़ी समयमा पहिलो पटक मस्कोसँग उच्च स्तरीय वार्ता शुरू गर्नुभएको छ। अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनमा दुवै देशले एकअर्काबाट दूतावासका कर्मचारीहरूलाई निष्कासन गरेपछि पछिल्लो बैठक कूटनीति मुद्दाहरूको समाधानमा केन्द्रित हुने जनाइएको छ। लाभ्रोभ र अमेरिकी विदेश मन्त्री मार्को रुबियो बीच फेब्रुअरी 18 साउदी अरबको राजधानी रियादमा भेट भएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सरकारी ऋण उठाउन 3 अर्बको नागरिक बचत पत्र र 50 करोड़को वैदेशिक रोजगार बचत पत्र निष्कासन गरेको छ। कार्यालयले नागरिक बचत पत्र 2086 र वैदेशिक रोजगार बचत पत्र 2086 निष्कासन सम्बन्धी जानकारी दिएको छ। 5 वर्ष अवधिको नागरिक बचत पत्रमा 7% र वैदेशिक रोजगार बचत पत्रमा 8.5% ब्याज उपलब्ध गराउने कार्यालयले जनाएको छ। यही फागुन 15 गतेदेखि आगामी चैत 15 गतेसम्म बचत पत्रको बिक्री रहने र अवधि अगावै निष्कासन रकम बराबरको आवेदन परेमा बन्द गरिने कार्यालयले जनाएको छ। बचत पत्रमा गरिने लगानी बारे सर्वसाधारणलाई जानकारी नहुँदा निष्कासन गरिएको रकम भन्दा न्यून आवेदन पर्ने गरेको छ। यसअघि कार्यालयले गत मंगिर 12 गतेदेखि निष्कासन गरेको वैदेशिक रोजगार बचत पत्र 2086 करिब 12% बराबर मात्रै खरिदका लागि आवेदन परेको थियो। जुम्लाका दुर्गम बस्तीमा यातायातको पहुँच विस्तारका लागि पूर्वाधार विकास कार्यालय जुम्लाले पक्की पुल निर्माणको कामलाई जोड़ दिएको छ। गाउँ गाउँमा सड़क पुगे पनि पुल नहुँदा प्रयोगविहीन बनेका सड़कमा गाड़ी गुडाउन र नागरिकको दैनिक जीवनलाई सहज बनाउन पुल निर्माण कार्यलाई जोड़ दिएको हो। जिल्लाका विभिन्न ठाउँमा निर्माण हुने गरी 3 पुलको ठेक्का खोलिएको छ, जसमा 2 पक्की पुल निर्माण भइसकेका छन्। पूर्वाधार विकास कार्यालय जुम्लाले कनका सुन्दरीलाई सदरमुकामसँग जोड्ने भैसडी पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको जनाएको छ। गुठीचौरका ग्रामीण बस्ती जोड्ने पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ। साथै राशिको लुम कनका सुन्दरीको न्याउरी घाट र हिमा गाउँपालिकाको मोफला जोड्ने पुल निर्माणका लागि ठेक्का खोलिएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख प्रभाकर प्रसाद सिंहले जानकारी दिनुभयो। नवलपरासी जिल्लामा आलु खेती प्रवर्धन कार्यक्रम लागू भएपछि किसानहरू व्यावसायिक आलु खेतीतर्फ आकर्षित भएका छन्। कार्यक्रम अन्तर्गत कृषि समूहलाई सिंचाई मल बिउ कृषि यन्त्रमा 65% अनुदान उपलब्ध भएपछि किसानहरू व्यावसायिक आलु खेतीतर्फ आकर्षित भएका हुन्। मध्यविन्दु नगरपालिका 2 सोहरीकी सुशीला महतो पछिल्ला 2 वर्षदेखि व्यावसायिक रूपमा आलु खेती गरेर राम्रो आमदानी गर्दै आउनु भएको छ। स्थानीय 23 छिमेकीलाई आबद्ध गराई नारायणी कृषक समूह बनाएर कृषि ज्ञान केन्द्रको सहयोगमा सामूहिक आलु खेती गर्दै आएको सुशीलाले बताउनुभयो। मध्यविन्दु 2 रमेश थनेत थारूले पनि सृजनशील कृषक समूह बनाई 17 बिघा जमिनमा आलु खेती गर्दै आउनु भएको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वमा कृषि समूह मार्फत व्यावसायिक आलु खेती गर्ने 38 समूहहरू रहेका छन्। आलु खेती प्रवर्धन कार्यक्रम मार्फत रूपन्देहीको फास्ट चोइस कम्पनीलाई बिक्री गर्ने गरी अग्रिम सम्झौता गरिएपछि कृषकहरू आलु खेतीतर्फ थप आकर्षित भएका हुन्। गत वर्ष 31 समूह मार्फत 90 हेक्टर क्षेत्रफलमा आलु खेती गर्दा 1,992 मेट्रिक टन आलु उत्पादन भएको थियो। यस वर्ष 38 कृषि समूह मार्फत 111 हेक्टरमा आलु खेती गरिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुर धामले चालू आर्थिक वर्षमा लक्ष्यको तुलनामा कम धान खरिद गरेको छ। 32,000 क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको कार्यालयले 5,346 क्विन्टल धान मात्र खरिद गर्न सकेको जनाएको छ। तोकिएको समर्थन मूल्य भन्दा बजार मूल्य अत्यधिक रहेकोले किसानले आफ्नो उत्पादन त्यहाँ बिक्री नगरेर निजी क्षेत्रका बजारमा बिक्री गरेकोले लक्ष्य अनुसार धान खरिद गर्न नसकेको कार्यालयका प्रमुख देवेन्द्र राईले जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
प्रधानमन्त्री केपी शर्मा ओली र तेस्रो केपी ओली कप फुटबल च्याम्पियनशीपका खेलाड़ी तथा आयोजक बीच बुधबार भेटघाट भएको छ। भेटका अवसरमा सो कपका अफिसियल उद्घोषक एन्फाका प्रकाश रूचालका क्यान्सर पीड़ित आमाको उपचारका लागि केपी ओली क्लबका तर्फबाट रू 1,00,000 र प्रथम महिला राधिका साकेका तर्फबाट रू 1,00,000 गरी रू 2,00,000 हस्तान्तरण गरियो। भेटका अवसरमा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज राई, युवा संघका अध्यक्ष थिचित थेबे लगायत सहभागी हुनुहुन्थ्यो। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा यही फागुन 11 गतेदेखि शुरू भएको उक्त च्याम्पियनशीप यही फागुन 20 गते समापन हुनेछ। प्रतियोगिताका विजेताले रू 15,11,111, दोस्रो टोलीले रू 5,00,000 प्राप्त गर्ने आयोजकले जनाएको छ। नेपाल एपीएफ क्लबले एन्फा यु 16 युथ लीग अन्तर्गत बुधबार सम्पन्न विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लब विरूद्ध 9-0 गोलको एकतर्फी जित दर्ता गरेको छ। जितसँगै एपीएफले सोह्र खेलबाट 38 अङ्क जोडेको छ। पराजित आर्मीको समान खेलबाट 1 अङ्क छ। सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा एपीएफलाई जित दिलाउन तेन्जिङ शेर्पाले दोहोरो ह्याट्रिक गरे। त्यसै गरी एक गोल किरेट बाटोको नाममा रहँदा 2 गोल आत्मघाती उपहारस्वरूप प्राप्त गर्यो। बागमती प्रदेश काष्ठ मण्डप सितुरियो कराते प्रतियोगितामा काठमाडौँ च्याम्पियन बनेको छ। नेपाल सितुरियो कराते डोसङ लेन्चुर शाखा डोजुको आयोजनामा भएको प्रतियोगितामा काठमाडौँले 4 स्वर्ण र 3 रजत पदक जित्यो। त्रिपुरुष स्थित राष्ट्रिय खेलकुद परिषद राखेपा कपडहलमा भएको प्रतियोगितामा भक्तपुर 2 स्वर्ण, 1 रजत र 3 काँस्यका साथ दोस्रो भयो। चितवनले समान पदक गोला प्रथामा तेस्रो स्थानमा चित्त बुझाए। प्रतियोगितामा पुरूषतर्फ 9 र महिलामा 8 गरी 17 प्रतिस्पर्धामा 829 खेलाड़ीले सहभागिता जनाएको आयोजक डोजुका अध्यक्ष लक्ष्मण खड्काले जानकारी दिनुभयो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हुनुका साथै सोही प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 22 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 9 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 19 देखि 21 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:31 भयो भने सूर्यास्त भरे साँझ 6:03 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। महाशिवरात्रि पर्वका अवसरमा 7,00,000 भन्दा बढ़ी भक्तजनबाट पशुपतिनाथको दर्शन। जलवायु परिवर्तनले नेपाललाई पारेको असरबारे परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबाद्वारा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण। युरोपेली उड्डयन सुरक्षा एजेन्सीद्वारा नेपालको उड्डयन क्षेत्रको स्थलगत अध्ययन तथा अनुगमन। रौतहटका विभिन्न स्थानमा प्रक्रिया पूरा नगरी खुलेका औषधि पसलमा औषधि व्यवस्था विभागको सीलबन्दी। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नयाँ गोल्ड कार्ड आवासीय अनुमति 50,00,000 अमेरिकी डलरमा बिक्री गर्ने योजना सार्वजनिक। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।